नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। आदरणीय श्रोताहरू, नेपालको सहकारी अभियानले 6 दशक भन्दा लामो संस्थागत र व्यावहारिक अभ्यास गरिसकेको छ। तथापि हालसम्म आउँदा सहकारीको विकास र विस्तारमा थुप्रै समस्या र चुनौतीहरू पनि देखा परेका छन्। सहकारी क्षेत्रलाई 3 खम्बे आर्थिक नीति अन्तर्गतको एउटा बलियो खम्बा मानिए पनि पछिल्ला दिनमा सहकारी क्षेत्र तद अनुरूपको भूमिकामा केही कमजोर देखिएको छ। यसो भनिरहँदा समुदायमा आधारित सहकारी जो सुशासन र पारदर्शिताको अभ्यासलाई आत्मसात गरेर सञ्चालन भएका छन् त्यस्ता सहकारी संस्थाहरूले आर्थिक सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पनि गरेका छन्। तर पछिल्लो समय बचतकर्ताको ठूलो रकम जम्मा भएका कतिपय सहकारी संकटग्रस्त बन्दै गएपछि समग्र सहकारी अभियानप्रति प्रश्न पनि उठ्न थालेको छ। कमजोर नियमन प्रणाली, सुशासन र स्वनियमनको अभाव, गलत सिद्धान्तको अवलम्बन, राजनैतिक हस्तक्षेप, महँगो ब्याजदर, बैंक तथा वित्तीय संस्थाको भूमिका भन्दा फरक नदेखिनु, शहर केन्द्रित कारोबार, संचालकको मनोमानी र कानूनको परिपालना नगर्नु जस्ता कारणले सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको देखिन्छ। आजको अन्तरसंवादमा हामी सहकारी आन्दोलन, सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे केन्द्रित भएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धेरै धेरै धन्यवाद बाबुराम सर, धेरै धेरै धन्यवाद यहाँ र यहाँको अन्तरसंवाद कार्यक्रमलाई, म धेरै धेरै आभार व्यक्त गर्छु।
नेपालमा सहकारी आन्दोलन र यसको अभ्यासले 6 दशक भन्दा बढ़ी लामो समय व्यतीत गरेको छ। तर पछिल्लो समय सहकारी क्षेत्रमा जे जसरी समस्या देखिरहेका छन् यसले समग्र सहकारी अभियान भनौ या आन्दोलनमाथि पनि प्रश्न उठिरहेको सन्दर्भ छ। यसलाई कसरी हेर्न सकिन्छ? मैले हाम्रो कुराकानीको शुरूआत यसैबाट गरे किनभने यहाँ सहकारी क्षेत्रको एउटा विज्ञ व्यक्तित्व पनि हुनुहुन्छ र सहकारी क्षेत्रलाई राम्रोसँग बुझेको व्यक्तित्व पनि।
एकदमै हजुरको कुरामा मेरो कुनै विमति छैन। सहकारीको इतिहास तपाईँले 6 दशक भन्नुभयो, त्यो विषयलाई हामीले विश्लेषण गर्ने हो भने त्यसले पारेका सकारात्मक प्रभाव, त्यसको एउटा मात्रै म उदाहरण दिन्छु। नेपाल अधिराज्यको संविधानमा सहकारीलाई नै तेस्रो खम्बाको रूपमा परिभाषित गर्ने परिस्थिति मलाई लाग्छ यो 6 दशक लामो सहकारीभित्रको प्रगति हो। यसमा जो जो चाइनिगर सहकारी अभियानमा संलग्न भएर आज यो नतिजा प्राप्त गर्ने परिस्थिति निर्माण गर्नुभयो सबैप्रति फेरि पनि म सम्झन चाहन्छु। यहाँले भने जस्तै सहकारीभित्र पछिल्ला दिनहरूमा केही समस्याहरू आएका विषय अवश्य हुन्। समस्या आएका विषयलाई समाधान गर्ने स्ट्राटेजिक रणनीति सरकारले यो अभियानकर्ताहरूसित, जसलाई हामीले अभियान भन्छौँ, सहकारीको नेतृत्वमा रहेका र नेतृत्वमा रहेर पनि अहिले आफूलाई निरन्तर चाहिने गएर आफू नेतृत्व बाहिर रहँदा पनि सहकारीप्रति आफूलाई गर्व गरिरहने, सहकारी राम्रो गराउनुपर्छ भन्ने एउटा अत्यन्तै चाहिने गएर तपाईँको लोभलाग्दो जमात छ, एउटा समूह छ, त्यो समूहले तपाईँको चाहिँ सहकारीप्रति गरेका आफ्ना सकारात्मक विषयहरू, आफ्ना कुर्बानीहरूलाई सरकारले जसरी उहाँहरूसित यो टिमसित बसेर यो परिस्थिति कसरी चाहिने गएर व्यवस्थापन गर्न सकिन्छ भनेर रणनीतिक एउटा स्ट्राटेजिक एउटा दिशा निर्देश गर्न सक्नु पर्थ्यो, मैले त्यो गरिरहेको देखिनँ। पहिलो विषय चाहिँ, र दोस्रो विषय, वास्तवमा सहकारी जहिले कहिले जुनसुकै अवस्थाभित्र पनि बहाना गरेर त्यो बिग्रने छुट कसैलाई पनि छैन, किन यो एउटा नागरिकसितको बचतको सरोकारको विषय हो। त्यसित सँगसँगै कुरा गर्दाखेरि बचतको व्यवस्थापनहरू हुँदै गए, बचतका अङ्कहरू बढ्दै गए, तर त्यो बचतबाट लगानी भएको जुन कर्जा छ, कर्जा असुली गर्ने प्रक्रियाहरू सहकारी ऐन 74 नियमावली 75 स्पष्ट व्यवस्था छ, तर त्यो विषयलाई मैले भन्नुपर्छ, यसलाई कमेन्टको रूपमा नलिनुहोला। भर्खरै हामी चाहिने गरेर तपाईँको संहिताको प्र्याक्टिस गरिरहेका छौँ। स्थानीय तह, प्रदेश र संघीय तहभित्रको कुरा गर्दा, स्थानीय तह र प्रदेशमा सहकारीको एजेन्डा दोस्रो निर्वाचनको पछाडि मात्रै मलाई लाग्छ सहकारीलाई आफ्नो एजेन्डाको रूपमा स्थानीय तह र प्रदेशले लिन सकेको, केही ठाउँ बाहेक है लिन सकेको अवस्थाले गर्दाखेरि पनि सहकारीभित्र केही पछिल्ला यी ग्यापहरू मैले तपाईँलाई जुन भनेको छु, सिङ्गो एउटा चाहिँ स्थानीय तह र प्रदेशको चाहिने गरेर नयाँ संरचना संरचनाभित्र सहकारीहरूको जुन हस्तान्तरण केन्द्र सङ्घीय तरिकाले हस्तान्तरणको ग्याप्को परिस्थितिभित्र जो आफैमा जहिले कहिले आफूलाई फटाइ गर्ने र जहिले कहिले अँध्यारो चाहिने गएर तपाईँको कोठाभित्र नयाँ खालका चाहिने गएर खराब तुनागुना गर्ने एउटा चाहिने गएर जहिले कहिले जहाँ पनि यो एउटा खालको दूषित हावा भन्ने गरेको छु त्यस्तो तत्त्वहरू रहन्छन् तिनले अत्यन्तै नराम्रा र अत्यन्तै असहनीय कामहरू भित्रभित्र गरिरहेको परिणामस्वरूप आज खराब सहकारी भन्ने देखिएको त्यो नम्बरको हिसाबले भन्नुहुन्छ भने अत्यन्तै नगण्य नम्बर हो तर त्यो नगण्य नम्बरले आज प्रमुख प्राथमिकता पाएर अब सकियो बर्बाद भयो भ्याइयो भन्ने परिस्थितिहरू गर्न सकेको हो भन्ने मलाई लाग्छ।
मैले थोरै सहकारीको इतिहासलाई केलाएर यहाँलाई प्रश्न गर्न चाहे युरोपमा भएको सफल औद्योगिक क्रान्तिसँगै ठूलो संख्यामा रहेका मजदूरमा बढ़ेको सहकारीले वित्तीय परिचालन त्यसै गरी सहकारीको प्रवर्धन एकले उत्पादन गरेका सामग्री अर्कोले खरिद बिक्री गर्ने प्रयोजनले त्यसरी सहकारीको अवधारणा विश्वव्यापी भएको थियो त्यही अवधारणा नेपालसम्म पनि आइपुग्यो शुरूआतका दशकमा राम्रा र सफल अभ्यास भएको पनि देखियो तर पछिल्लो समय सहकारी साउ जस्ता भनौं या ऋण दिने र ब्याज उठाउनेमा मात्र केन्द्रित हुँदा समस्या भएको हो भनेर अहिले चौतर्फी आलोचना पनि भइरहेको देखिन्छ र बचतकर्ता पीड़ितहरूको पनि सोही किसिमको गुनासो छ। सहकारीहरूले आफ्नो जुन मूल सिद्धान्त थियो त्यसको उत्पत्ति जे जसरी भएको थियो अवधारणाको विकासक्रम जे जसरी भएको थियो त्यो सिद्धान्तलाई अवलम्बन नगर्दाखेरि समस्या भएको हो कि यहाँलाई के लाग्छ?
होइन, मैले फेरि पनि यहाँको कुरालाई विमति गरिन। मैले म युरोपकै कुरा यहाँले गर्दाखेरि साँच्चै भन्नुहुन्छ भने मैले म आफू यो अन्तर्राष्ट्रिय सहकारी संगठनहरूभित्र पनि इन्भल्भमेन्ट छु र म बाहिर हेर्दाखेरि बाहिरका सहकारीहरूभित्र गएर मैले अनुगमन गर्दाखेरि उहाँहरूको विषयहरू सुन्दाखेरि हामीले सहकारीको क्षेत्रभित्र बाहिरभन्दा जुन छोटो समयमा धेरै ठूलो प्रगति गऱ्यौँ। मैले अघि पनि भने मैले सरकारको आलोचना गरिरहेको अवस्था होइन, यसलाई यसरी नबुझिदिनु होला, तर सरकारले सहकारीप्रतिको समन्वय गर्ने सहकार्य गर्ने सहकारीभित्र सम्भावना छ भन्ने कुराको एजेन्डा बनाउनै सकेन। मैले भने नि हजुरलाई सहकारीप्रति अहिले बिग्रिसकेपछि समस्या भइसकेपछि त्यसलाई चाहिँ तपाईँको ठेगान लगाउने हिसाबले मात्रै जुन एउटा खालको चाहिने गरेर तपाईँको एक्साइटेड जुन तरिकाले लाग्यो त्यो नै सबैभन्दा पहिले बढी त्रुटिपूर्ण थियो। हामीसित प्रशस्त छन् नि, आज हेर्नुहोस् त मेचीदेखि महाकालीसम्म सहकारीले गरेका सफलताहरू सहकारीले समेटेका विषयहरू त्यत्रो चाहिँ जनयुद्ध हामीले भन्छौँ नि त्यसलाई जनयुद्ध भनेर भन्छौँ, त्यत्रो जनयुद्धको परिस्थितिभित्र कुनै सहकारीहरू ब्याक हुनु परेन, आफ्ना ठाउँमा सहकारीहरू सफल रूपमा सञ्चालन भए, त्यत्रो कोभिड चाहिने गएर हामीले भोग्यौँ त्यो कोभिडभित्र कुनै सहकारीहरू चाहिने गएर विस्थापित हुनु परेन, तिनै सहकारीहरूले बरु तपाईँको चाहिने झोला झोलामा पैसा बोकेर गएर आवश्यक पर्ने ठाउँमा त्यसको व्यवस्थापन गरे, तिनै सहकारीहरू आज मेचीदेखि महाकालीसम्म चाहे तपाईँको अरू प्रकृतिका बचत ऋणको मात्रै कुरा नगरौँ, अरू प्रकृतिका सहकारीहरू जसले उत्पादनमा आफूलाई अत्यन्तै अब्बल दर्जामा प्रस्तुत गरे तर त्यसलाई सहकारीलाई त्यस्ता सहकारीलाई राज्यले खोजेर त्यसको व्यवस्थापन गर्ने विधि के हो भनेर कुनै एजेन्डा बनाएर छलफल गरेको त्यस्तो खालको उदाहरण मैले पाइनँ। मैले फेरि पनि यहाँलाई भन्छु त्यसले गर्दा सरकारले सहकारीको प्राथमिकता कहाँ देखियो त भन्दा नयाँ संविधान जुन छ त्यो संविधानमा पिलर भनेर लेख्ने काम गर्यो र त्यो पिलर भन्ने लेख्ने काम गरिसके पछाडि सहकारी ऐन 74 र नियमावली 75 बनाउने काम गर्यो तर आज सहकारी ऐन 74 भएका कतिपय दफाहरू यहाँले हेर्नुहोला यहाँले थाहा पाइहाल्नु भएको छ ती दफाहरू आज कार्यान्वयन हुन सकेनन्। जुन गभर्नेन्ससित जोडिएका विषयहरू छन् सुशासनसित जोडिएका विषयहरू छन् कसैले सुशासन उल्लङ्घन गरिराखेको छ कसैले चाहिँ सहकारी ऐनलाई पूर्ण चाहिने गरेर तपाईँको च्यालेन्ज गरिरहेको छ एउटै सहकारी मुलुकभरि चाहिने गरेर आफ्नो कार्यक्षेत्र बनाएको छ उसको व्यवसाय हेर्नुहुन्छ भने तपाईँको त्यहाँभित्र कसैले हुन्डीको व्यापार गरेका छ कसैले चाहिने गरेर थोक पैसाको व्यापार गरेका छ त्यो कहाँ गरेका छ त्यसको नेतृत्व को हो त्यो कसरी चल्यो त्यसका सदस्य को हुन् भन्ने थाहा नभएको परिस्थिति हामीले पटक पटक राज्यको ध्यानाकर्षण गर्दाखेरि राज्यले त्यसलाई देखेन नि। अहिले समस्या भइसकेपछि त्यो समस्याको चाहिने गरेर जुन एउटा पाटो छ त्यो पाटोलाई लिएर गएर समग्र सहकारीभित्र चाहिँ समस्या हो भन्ने बनाइदिने र प्राथमिकताको विषयभित्र हामीले राज्यसित कहिले पनि फाइनेन्सियल कुराहरू अपेक्षा गरेनौँ मैले पटक पटक भनेको छु तर राज्यले सहकार्य गरिदिनु पर्यो समस्या यहाँ हो भनेर हामीले भनेको कुरालाई त एड्रेस गरिदिनु पर्यो सुनिदिनु पर्यो बुझिदिनु पर्यो। आज पनि तपाईँले हेर्नु सहकारी अध्यादेश 2081 आयो मैले प्रसङ्ग यहाँलाई राखेँ आयो जसले चाहिँ प्राधिकरणको परिकल्पना गर्यो, मैले त्यो आयोगको भोलिपल्ट नै मैले समग्र यो अहिलेको परिस्थितिलाई व्यवस्थापन गर्नलाई यो प्राधिकरण मलाई लाग्छ एउटा कोसे ढुङ्गा हुन सक्छ भनेर मैले आफैले स्वागत गरेको छु। तर आउनुपर्ने अध्यादेशभित्र के थियो त,
यस विषयमा म पछि आउनेछु, यस विषयमा म पछि आउनेछु। जस्तो अब आर्थिक वर्ष 2078-79 सहकारी विभागमा 387 उजुरी परेको सरकारी तथ्याङ्क देखिन्छ, यो तथ्याङ्क 79-80 आउँदा बढेर 1300 पुगेको देखिन्छ। पछिल्लो समय धेरै नै उजुरीहरू परेका छन्, त्यसको यकिन तथ्याङ्क भने आइसकेको छैन। यहाँलाई थाहा नै छ, संसदीय समिति गठन भयो, 40 सहकारीको छानबिन गर्दा बचतकर्ताको 88 अर्ब रकम जोखिममा परेको पनि देखिएको छ। समग्र सहकारीको कुरा गर्ने हो भने अहिलेसम्म सालाखाला मोटामोटी झण्डै 4 खर्ब रकम चाहिँ जोखिममा परेको छ बचतकर्ताको भनेर अध्ययनले पनि देखाएको छ। यहाँले अघि उठान गरिरहेको सन्दर्भमा भनिरहँदाखेरि सहकारीहरू आफै पनि स्वनियममा अगाडि बढ्नु पर्थ्यो होला, सहकारीका सिद्धान्तहरूलाई आत्मसात गर्नु पर्थ्यो होला, सरकारलाई देखाउने भन्दा पनि आफ्नो अनुशासन दायित्व र बचतकर्ताप्रतिको आफ्नो जिम्मेवारी के हो भन्ने कुरा चाहिँ सहकारीहरूले पनि ख्याल गर्नु पर्थ्यो होला नि। जुन मैले तथ्य तथ्याङ्क यहाँलाई प्रस्तुत गरेर सहकारी आफैको पनि एक किसिमको दायित्व हुन्थ्यो होला, यसमा सहकारी त चुकेको देखियो नि। सबै सहकारीको हकमा मैले भनिन, जति सहकारीहरू चुकेका छन् उनीहरू आफ्नो जिम्मेवारी पूरा गर्नबाट पछाडि सरेको पनि त देखियो नि।
एकदम, मैले फेरि पनि यहाँले भनिरहेको कुरालाई मैले कसरी चाहिने जोड्न चाहेँ भने, तपाईँले नै उठाउनु भयो 40 संस्था संसदीय छानबिन समितिबाट आए, ती 40 संस्थाभित्रको स्वरूप हेरेर जानुहुन्छ भने म सानो उदाहरण दिन्छु। म अहिले नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर 1 बसिरहेको छु तपाईँसित कुरा गर्दाखेरि। बर्दघाट नगरपालिकाभित्र सहकारीका कुराहरू गर्नुहुन्छ भने अत्यन्तै स्तरीय सहकारीहरूको नम्बर यहाँभित्र छ, तर एउटा यस्तो दूषित हावा आयो। तपाईँलाई एउटा मात्रै उदाहरण दिन्छु, मैले कति कन्भिन्स गर्न सक्छु थाहा छैन, शिव शिखर, मैले नाम लिनु हुन्थ्यो कि हुँदैन, शिव शिखर, शिव शिखर भन्ने संस्था कहाँबाट बर्दघाटमा आयो र कहाँबाट त्यो कतिखेर बस्यो र कहाँबाट अहिले बिल आयो थाहा छैन। ती शिव शिखर जस्ता संस्थाले के भने त आएर भने, म तिमीहरूलाई 20% ब्याज दिन्छु, 24% ब्याज दिन्छु, जबकि हाम्रो यहाँभित्रको चाहिँ यथार्थता के हो त भन्दा हामीले 7% 8% 9% सबैको शून्य डिजिटभित्रको कारोबार भइरहेको ठाउँमा कसैले आएर म तिमीलाई 20% ब्याज दिन्छु, थोक पैसा उठाउँछु भनेर सारा पैसा उठायो, करोडौँ रुपियाँ उठायो भाग्यो, मैले एउटा उदाहरण दिएको भने, यस्ता खालका अस्वस्थता चाहिने गरेर संस्थाहरू आइरहन्छन्, हुर्किरहन्छन्, बसिरहन्छन्, कहाँबाट आए किन आए, ती संस्थाहरू आजसम्म पनि राज्यले थाहा पाएर पनि त्यसको अन्तिम किनारा गर्ने विषयभित्र नगएपछि स्वस्थताभित्र अस्वस्थता छिर्यो भने, आज तपाईँले सानो उदाहरण लिनु न, यो त दूषित हावा भनेको त रोग हो नि, तपाईँको सरुवा रोग हो, त्यस्ता खालका कुराले प्रभावित बनाएको विषय हो। तसर्थ मैले राज्यलाई दोषारोपण गरेको होइन, तर राज्यले खराब कुरालाई चाहिँ टपक्क चाहिने गरेर साइड लगाइदिएर राम्रो ठाउँमा त खराब कुरा छिर्न दिन हुन्थेन नि। आज मेन कारण हुनु भनेका यस्ता खालका अस्वाभाविक चाहिने गरेर बचत चाहिने गरेरको ब्याजको प्रलोभन दिएर अस्वाभाविक सुविधाका कुराहरू दिएर एउटा र त्यसरी उठाइएको पैसाहरू लिएर गएर चाहिँ हामीले चाहिँ नन प्रोडक्टिभ भन्छौँ, राज्यले पनि नन प्रोडक्टिभ भनिरहेको देखेको छु अहिले मैले, लिएर गएर उनीहरूले आफ्ना हाउसिङ हुन् कि आफ्ना प्लानिङ हुन् कि आफ्ना प्लटिङ हुन् कि आफ्ना अरू खालका चाहिने गरेर व्यक्तिगत रूपमा आफूलाई लाभ हुने ठाउँमा लगानी गरे, साँच्चै सहकारी कर्मी र साँच्चै सहकारी अभियन्ताहरूले त्यत्रो घटना घटिरहेको कुरा हुँदाखेरि पनि हामीले भनिरहँदाखेरि त्यो कुराको चाल नै नपाएको कुरा यथार्थ हो नि बाबुराम सर।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सहकारी अभियान आन्दोलन, सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे केन्द्रित भएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब खास गरी शहर केन्द्रित सहकारीमा बढ़ी समस्या देखिन्छ, शहर त्यस्तो ठाउँ हो जहाँ अन्य बैंक तथा वित्तीय संस्थाको राम्रो पहुँच र उपस्थिति पनि छ, त्यही ठाउँमा घरै पछि सहकारी ओहिरिएको पनि देखिन्छ। के कति सान्दर्भिक थियो र छ आजको दिनमा यो शहर केन्द्रित सहकारीको अवस्थालाई मूल्यांकन गर्ने हो भने, जहाँ ग्रामीण क्षेत्र जहाँ वित्तीय संस्था बैंकको पहुँच छैन त्यस्तो ठाउँमा सहकारी भइदिएको भए र पारदर्शिता र जवाबदेहिता अवलम्बन गरिदिएको भए त राम्रो हुन्थ्यो पक्कै पनि, यहाँलाई के लाग्छ?
मैले 100% यहाँको कुरासित म सहमत छु। हजुरले सहकारी ऐन 74 र नियमावली 75 पल्टाउनुहोस्। अहिले भएको विद्यमान सहकारी ऐन र नियमावली 75 पनि के भनेको छ भने, एउटा ओडाभित्र कतिवटा सहकारी रहन सक्ने, एउटा सहकारीको कार्यक्षेत्र कति ठाउँसम्म रहन सक्ने र त्यो सहकारीले कार्यक्षेत्र विस्तार गर्दाखेरि के मापदण्डहरू पूरा गर्नुपर्ने, यी सबै कुराहरू ऐनमा लेखिएको छ, ऐन कार्यान्वयन गर्ने गराउने दायित्व राज्यको हो भने गर्ने आफैले स्वनियमन भन्नुभएको छ, हामी आफैले हो। हामीले जुन परापूर्वकदेखि तपाईँले भनेकै चाहिने गरेर छ दशक कुरा गर्दा परापूर्वकदेखि हामीले सञ्चालन गर्दै आएका हाम्रा गतिविधिहरूको एगेन्स्टमा अब यो दर्ता गर्ने काम त नेपाल बचत तथा ऋण सहकारी सङ्घले गर्दैन नि त। आज तपाईँको ओभरनाइट धेरै संस्थाहरू दर्ता भए, गर्नै नहुने एकातिर दर्ता रोकेको छ, अर्कोतिर चाहिँ कहीँ कृषि भनेर दर्ता गरेर पछि चाहिँ उद्देश्य परिवर्तन गरेर बचत भएका कथाहरू पनि छन्, कहीँ अर्को प्रकृतिको भनेर देखाएर बिचमा चाहिँ त्यसको उद्देश्य परिवर्तन गरेर गएका छन्। त्यसो भएर आज साँच्चै भन्नुहुन्छ भने ऐन कार्यान्वयन यति फितलो भयो, ऐन कार्यान्वयनप्रति कोही जवाबदेही भएनन्, जसका कारणले गर्दा साँच्चै भन्नुहुन्छ भने असल सहकारीकर्ताहरू, असल सहकारी अभियन्ताहरू, असल सहकारीका जुन विश्वास गर्ने एउटा जुन क्षेत्र छ त्यो चाहिँ साँच्चै भिक्टिम भयो। कसका कारणले भिक्टिम भयो त भन्दा राज्यले ऐन कार्यान्वयनप्रति आफ्नो प्रायोरिटी तदारुकता देखाएन। अघि मैले भनिए जस्ता छद्मी संस्थाहरूले आफूलाई यति ओभरल्याप गरे कि तपाईँको एउटा कर्मचारी राख्दाखेरि तिमीले यहाँ डिपोजिट ल्याऊ, म तिमीलाई स्कुटी दिन्छु, तिमीलाई चाहिने गरी यहाँ डिपोजिट ल्याऊ, तिम्रो परिवारलाई म चाहिँ जागिर दिन्छु भनेर यति धेरै चाहिँ तपाईँको चाहिने गरेर गाउँ गाउँमा बजार बजारमा नगरपालिकाका सदरमुकाम सदरमुकाममा आफ्ना शाखा खोलेर सारा पैसाहरू सेन्ट्रलाइज गराए, मैले जुन अघि तपाईँलाई भनेको छु। तसर्थ ऐनभित्र भएका ती कार्यक्षेत्रहरू विस्तार कसरी भए, गर्नै नहुने ठाउँमा दर्ता कसरी भयो, हामीले भनेका छौँ त सहकारी ऐन 74 कार्यान्वयन गर्नुहोस् कार्यान्वयन गर्नुहोस् कार्यान्वयन गर्नुहोस्। आज हामी 82 लाग्दैछ, आज हामी फागुनमा हजुरसित अन्तिम कुरा गर्दैछौँ, आज 6 हुँदाखेरि पनि सहकारी ऐन कार्यान्वयन भयो पूर्ण कार्यान्वयन छ भनेर भन्ने अवस्था कतैबाट छ र छैन नि त। यो त 74 आएको कुरा हो, जबकि 3 बढीमा अधिकतम 3 सहकारी ऐनभित्र भएका सबै कुराहरू कार्यान्वयन भएर जाने भनेर भनिएको छ। मैले आफ्नै साथीहरूको आलोचना गर्दिनँ मैले, तर स्वनियमन पद्धतिमा बस्ने भनेको सरकारले कार्यान्वयन गराउनुभन्दा पहिला आफूले त्यो सुशासनभित्र बस्नु सक्नुपर्छ। म तपाईँलाई यति नै गरेर त मैले भन्न सक्दिनँ, जुन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुन मैले भनेको छु, हामी र हामी अन्तर्गत भएको नेटवर्किङ जुन मेचीदेखि महाकालीसम्म छ, जुन संरचना हामीले काम गरेका छौँ, हामीसित जुन सदस्य सङ्ख्या, हामीसित प्रारम्भिक संस्था र त्यहाँदेखि विषयगत सङ्घहरू सदस्य हुन्छन् र प्रारम्भिक संस्था र विषयगत सङ्घहरूभित्र भएका जुन प्राकृतिक सदस्य भन्छौँ हामीले, कानुनी सदस्य होइन, त्यसको नम्बर हेर्नुभयो र त्यसभित्रको एक्सिडेन्टल कुराहरू, त्यसभित्र समस्या आएका कुरा गर्नुभयो भने धेरै न्यून प्रतिशत, त्यो पनि पछिल्लो यो चाहिँ दूषित हावा भन्ने गरेको छु मैले, त्यसको प्रभावले केही समस्याहरू भएका छन् र त्यो समस्याहरूलाई व्यवस्थापन गर्ने क्रममा पनि भएका चिजहरू आज सबैभन्दा तपाईँले अचुलीका कुरा ल्याउनुभयो। साँच्चै भन्नुहुन्छ भने सरकारले असुली गराउने विषयभित्रको कुरा भन्दा पनि यो के अरे यो तपाईँको बचत गर्ने कुराहरू भन्दा पनि असुली गर्ने कुराहरूभित्र तदारुकता देखाउनु पर्थ्यो, कहीँ हुन सक्थ्यो। हिजो स्थानीय तहलाई सूचना निकालिदिनु न एउटा भन्दा पनि सकिन्थेन भने आज स्थानीय तह इभन हाम्रो सङ्घीय चाहिँ रजिस्ट्रारको कार्यालय प्रदेशका राष्ट्रिय कार्यालयहरूले अब चाहिँ अहिले कर्जा जसले कर्जा लानु भएको छ त्यो कर्जा फिर्ता गर्नु भन्ने कुरामा थोरै सहजीकरण भएको छ, तर ती चाहिँ प्रक्रिया पुरा गरेका कुराहरू नामसारी गर्ने दाखिल खारिज गर्ने कुरामा अझ पनि चाहिने गरेर तपाईँको मालपोत कार्यालयहरू जो त्यसित कन्सर्निङ राख्छन् हिजो लगानी गरेका धितुहरूमा त्यसमा अझ पनि उहाँहरू मौन हुनुहुन्छ, किनभने असुली गर्ने प्रक्रिया नभएकिन त बचत फिर्ता गर्न सकिँदैन नि त। तर यो कुरो हामीले बुझाउन खोज्दा बुझाउनै सकिएन। तर वास्तविकता कुरा के हो भने ऐन कार्यान्वयनसित हामी अभियान प्रतिबद्ध छौँ, तर सरकारले ऐन कार्यान्वयन नगरेपछि पनिस गर्ने अधिकार त हामीसित छैन नि त, सरकारसित त पनिस गर्ने अधिकार छ। दोहोरो मेम्बरका कुरा गऱ्यौँ, दोहोरो नेतृत्वका कुरा गऱ्यौँ, दोहोरो चाहिने सहभागिताका कुरा गऱ्यौँ, दोहोरो कार्यक्षेत्रका कुरा गऱ्यौँ, बचतका विषयभित्र हामीले आफैले चाहिने गरेर हामीसित भएको बचतको हामीसित भएको पुँजी कोषको आधारबाट चाहिने गरेर सीमाङ्कन गरेर आज हामीसित करिबन तपाईँको चाहिँ 4700 संस्थाभित्र हेर्नुभयो भने धन्नै 900 बढी संस्था त हामीसित अहिले अनलाइन सर्भिसमा हामीले काम गरेका छौँ एमआइएस पद्धतिमा। ती 900 भित्रका संस्थाहरूभित्र 400 बढी संस्था हेर्नु अन्त एकदम स्तरीकृत र ब्रान्डेड संस्थाहरू छन् नि त। म तपाईँलाई कञ्चनपुरदेखि झापासम्म तपाईँले भन्नुभयो भने सबै ठाउँमा सक्सेसफुल चाहिने गरेर संस्थाहरूको नाम लिन सक्छु नि, तर यी सबै के भयो त आज केही नगरे जस्तो, सबै छायामा परे जस्तो, सबै चाहिँ तपाईँको हामी अझै तिनै बिग्रेका संस्थाहरू, तिनै खराब मानसिकताको नेतृत्व भएकासित डराएर हिँड्नुपर्ने परिस्थिति निर्माण त मेरो हाम्रो कारणले मात्रै भएको होइन नि बाबुराम सर।
यो वाणिज्य र विकास बैंक फाइनान्स तथा लघु वित्तकै शैलीमा सहकारी सञ्चालन हुने तर उद्देश्य केन्द्रित नहुने हो भने यसले भोलिका दिनमा अझै समस्या निम्त्याउने पनि आकलन एउटा अनुमान गर्न सकिन्छ। यस्ता विषयहरूले गर्दा र समग्र परिस्थितिलाई मूल्याङ्कन गर्ने हो भने अब सहकारी आन्दोलनलाई नयाँ सिराबाट नयाँ ढंगबाट पनि अगाडि बढाउनुपर्छ होला। के लाग्छ यहाँलाई? जस्तो विगतमा जुन उद्देश्यले सहकारी आन्दोलन र अभियान चलेको थियो, अब बदलिँदो परिस्थिति र समयानुकूल त्यसको धार पनि परिवर्तन हुनुपर्छ होला नि।
मैले यो विषयमा म सहमत हुन सकिनँ बाबुराम सर। हामी वाणिज्य ब्याङ्कहरू, कमर्सियल ब्याङ्कहरू जुन हजुरले उठान गर्नुभएको छ, त्यो र सहकारीका बीचमा उस्तै कारोबार भयो, उस्तै कामहरू भयो भन्ने कुरासित मेरो विमति छ। तपाईँले आज एउटा सहकारी, सक्सेसफुल सहकारीको कुनै व्यवस्थापकसित, अध्यक्षसित तपाईँले कुरा गर्नुहोस्, त्यो संस्थाले ती आफ्ना मेम्बरका लागि वर्षभरिमा मिनिमम भन्दा पनि मिनिमम चारवटा फङ्सन गर्छ। त्यो चारवटा सबै फङ्सनभित्र सदस्य केन्द्रित सेवाका कुराहरू हुन्छन्। कहीँ हामी ज्येष्ठ नागरिकको सम्मान गरेका छौँ, कहीँ सामाजिक क्षेत्रभित्रका चाहिने गरी तपाईँको बाटाघाटा, पुल, पुलेसा, मन्दिर, मठ मन्दिर, सामाजिक कामभित्र हाम्रो कन्ट्रिब्युसन छ। कहीँ चाहिँ तपाईँको त्यो बाल बचतका विषयभित्र लिएर गएर उनीहरूलाई चाहिने गरी तपाईँको हामीले सदस्य शिक्षाका कुराहरू, एजुकेसनका कुराहरू गरिरहेछौँ। अनि भएको अशक्त बिरामीका लागि हामी गरिरहेछौँ। कहाँबाट गरिरहेछौँ त भन्दा त्यही सदस्यले बचत गरेको आएको ट्रान्जेक्सनबाट आएको सानो तपाईँको चाहिने गरेर
यहाँले यसो भनिरहँदा मैले एउटा तथ्यलाई पनि जोड्न चाहे। राष्ट्रिय सहकारी बैंक छ जसले सहकारीहरूलाई ऋण दिने गर्दछ, दुई तहमा त्यो ऋण प्रदान हुने गर्दछ। राष्ट्रिय सहकारी बैंकले सहकारी कुनै स्थानीय तहमा रहेको अथवा प्रादेशिक तहमा रहेको त्यस्ता सहकारीलाई ऋण दिने र त्यो ऋण पुनः अन्य ऋणीलाई दिने प्रचलन पनि छ। त्यसरी हेर्दा त दुई तहमा पनि ऋण प्रवाह भइरहेको हुन्छ। लिने सहकारीले राष्ट्रिय सहकारी बैंकलाई ऋण तिर्ने र लिने ऋणीले फेरि जुन सहकारीबाट लिएको हो त्यसलाई तिर्ने प्रवृत्ति त मैले भनेको प्रसंगसँग त मेल खान जान्छ नि। फेरि दुई तहमा ब्याज दरबाट नि त्यसरी चलिरहेका तितो यथार्थहरू पनि हामीमा छ नि त। फेरि
सहकारी, राष्ट्रिय सहकारी बैंक भनेको सहकारीहरूको बैंक हो हजुरले भनेको कुरामा मेरो विमति होइन। तर जुन हजुरले कमर्सियल ब्याङ्कहरूसितको प्रतिस्पर्धाको कुरा र ब्याङ्क र सहकारीले उस्तै काम गरे भन्ने कुराको लागि मैले यो कुरा स्पष्ट गर्न खोजेको हो। किनभने कुनै पनि, मैले जसरी सहकारीको उदाहरण दिइरहेको छु बाबुराम सर, हजुरले मलाई एउटा पनि कुनै कमर्सियल ब्याङ्कहरू, मैले राष्ट्रिय सहकारी ब्याङ्कको कुरा नगरौँ, त्यो सहकारीकै ब्याङ्क हो, त्यसको विषयमा छुट्टै प्रसङ्गमा कुरा गरौँला। मैले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घली कम्प्लिटली चाहिँ सहकारी बचत सङ्घहरूको फेडरेसनको विषयको कुरा गरेको छु। अब रह्यो कमर्सियल ब्याङ्कहरूले, एउटा ब्याङ्कले पनि तपाईँको, हामीले सामाजिक दायित्वभित्र कुनै काम गऱ्यौँ, हामीले यो चाहिँ विषय गऱ्यौँ भन्ने कुराको प्रत्यावृत्ति भएको उदाहरण हजुरले आफ्नै जाइन गरे यसै सञ्चार मिडियाबाट छलफलमा ल्याउनु होला, मलाई थाहा छैन। तर उहाँहरूले अहिले पछिल्लो पटक केही पैसाहरू खर्च गर्दाखेरि पनि तपाईँको त्यो सदस्यहरू, कुनै पनि तपाईँको त्यो ब्याङ्कका उहाँहरूको सदस्य हुन्न, क्लाइन्ट भन्नुहुन्छ, कारोबारी सदस्यहरू, उहाँहरूलाई सम्मान गरेको, उहाँहरूलाई कहीँ न कहीँबाट एड्रेस गरेको, उहाँहरूका लागि काम गरेको विषय कहाँनिर छ र कमर्सियल ब्याङ्क? उहाँहरू त ब्याजका लागि, व्यवसायका लागि, मुनाफाका लागि काम गर्नुहुन्छ, त्यो पनि सहजताका बीचमा काम गर्नुहुन्छ। मैले तपाईँलाई अघि कोट्याइसकेको छु, हिमाली क्षेत्रहरू, पहाडी क्षेत्रहरू, त्यो हिजोका विकट क्षेत्रहरू, हिजोको जनयुद्धको समय ती विषयभित्र ती ब्याङ्कहरू आज साँगुरो हुँदै 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 केन्द्रीकृत हुनुभएको थियो नि। मैले ब्याङ्कको कमेन्ट भन्ने भाषामा बुझ्नु भएन। दायित्व भनेको मेम्बरसित लिनु पर्यो, सदस्यसित काम गर्नु पर्यो। सदस्यले आज ब्याङ्क रोजेको छ कि सहकारी रोजेको छ, यो कुरा
म यहाँले भनेकै सन्दर्भमा केन्द्रित पनि हुन चाहे। हामी कार्यक्रमको अन्त्यतिर पनि छौं। अब ठूलो बचत भएका सीमित सहकारीले रकम अपचलन गर्दा समुदायमा आधारित र राम्रा सहकारीमाथि पनि प्रत्यक्ष असर गरेको कुरालाई यहाँले पनि उल्लेख गर्नुभयो। अहिले सहकारी भन्ने बित्तिकै नकारात्मक धारणा बनाइहाल्ने एउटा प्रवृत्ति पनि बढ़ेको छ। सोही अनुरूपका सन्देश धेरै प्रवाह भएको कारणले पनि हुन सक्छ। अब समग्र सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधान कसरी गर्न सकिन्छ? हामी कार्यक्रमको अन्त्यतिर पनि छौं। यहाँले यो विषयलाई के कसरी समस्या समाधान गर्न सकिन्छ भनिदिनु होला।
धेरै धेरै धन्यवाद। म एकदम यो पछिल्लो विषयभित्र पूर्ण सहमत छु। मैले पटक पटक भन्दै आएको छु, पहिलो विषय के हो त भन्दा सरकार भनौँ, राज्य भन्छौ, राज्यको बुझाइ के हुनु पर्यो भने तपाईँको चाहिने गएर अब सहकारीभित्र सम्भावना छ, सहकारी मात्रै तपाईँको परिवर्तनको चाहिने गएर एउटा वाहक बन्न सक्छ भन्ने कुरामा सरकार पनि, हामीले अभियान भनेका छौँ, अभियान पनि र हाम्रो सहकारी कर्मीहरूको बीचको तिनैवटै चाहिने गएर उसको एउटै भोइस बन्न सक्नुपर्छ। किन सहकारी निकास हो, सहकारी निराश होइन, निकास हो भन्ने कुरामा हामी क्लियर हुनुपर्छ। अर्को चाहिँ जति पनि संरचनाहरू छन् तपाईँको चाहिने गरेर सरकारका संरचनाहरू त्यो चाहिँ स्थानीय तह होस् प्रदेश होस् चाहिने गरेर जुन हामीले भनेका छौँ त्यो एउटै चाहिने गरेर भोइस के कुरामा जानु पर्यो त भन्दा अब हामीले ऐन कार्यान्वयन गरेर जानुपर्छ। ऐन कार्यान्वयन गर्ने भनेको के हो त भन्दा गभर्नेन्सलाई एकदमै चाहिने गरेर प्राथमिकताको विषय बनाउनुपर्छ। त्यो बनाइरहँदा बचतकर्ताहरूको बचत पनि सुरक्षित हुनु पर्यो र तपाईँको कर्जा लगाएका साथीहरूले कर्जा नतिरै पनि हुन्छ भन्ने खालका भाषाहरूको प्राथमिकता हुने होइन कि कर्जा चाहिँ समयमै तिर्नुपर्छ किनभने कर्जा हिजो आफ्नो उत्थानका लागि आफ्नो व्यवसाय प्रवर्धनका लागि आफ्नो व्यवहार जानेगर निरन्तरताका लागि लगेको कर्जा हो त्यो कर्जा फिर्ता गरिएन भने अर्को बचतकर्ताले बचत फिर्ता पाउन सक्दैन भन्ने खालको विषय चाहिने गरेर तपाईँको एउटै भोइस स्थानीय त प्रदेश र चाहिने गरेर तपाईँको सङ्घीय तहभित्रको एउटा सोलिडारिटी बनाउनुपर्छ भने मैले अहिले पनि भन्नु भन्दैछु सरकारले एउटा विषय के दिनुपर्छ भने पछिल्लो पटक मैले सुनेको छु बचत फिर्ता गर्ने कुरा त संस्थाको दायित्व हो संस्थाले दायित्व फिर्ता गर्नुपर्छ भनेर भन्नुभएको छ। बचत फिर्ता गर्ने दायित्व सरकारको होइन संस्थाको हो हामी पूर्ण तयार छौँ तर बचत फिर्ता गराउनका लागि कर्जा असुली गर्ने प्रक्रियाभित्र सरकारले हामी अभियानभित्र भएको हामी जो स्टेक होल्डरमा भएकाहरूसित सहकार्य गर्ने कि नगर्ने हामीसित सहकार्य नगर्ने तर चाहिने गरेर तपाईँको फरक ढङ्गले फरक चाहिने गरेर तपाईँको प्रक्रियाबाट यो तिमीहरूले गर्नुपर्छ यो नगरी हुँदैन भनेर जाने र भएन भने तपाईँको एउटा ग्रुपहरू चाहिने गरेर बनाएर लिएर गएर संस्था चाहिँ समस्याग्रस्तमा राखिदिने अनि समस्याग्रस्त संस्थाभित्रबाट एउटा प्रक्रियाहरूबाट हामी पैसा फिर्ता गर्दैछौँ भनेर डेडलकको अवस्थामा चाहिने गरेर संस्थाहरूलाई समस्याग्रस्तमा राखेर पनि यो निकास आउँदैन किन जति पनि समस्याग्रस्त संस्थाहरू छन् त्यहाँभित्रको मेम्बर संख्या सदस्य संख्या ठुलो छ पैसाको चाहिँ भोलम धेरै ठुलो छ त्यहाँभित्र चाहिने गरेर उहाँहरूले छिटो भन्दा छिटो बचत फिर्ता पाउनुभयो भने पो ए बचत फिर्ता पाइँदो रहेछ समस्याग्रस्तमा गइसकेपछि भनेर एउटा विश्वास ल्याउन सकिन्छ। समस्याग्रस्तमा जानु भनेको एउटा चाहिँ तपाईँको सञ्चालक समिति दायित्वबाट मुक्त हुने र उस्तै पऱ्यो भने तपाईँको बदमासी गरेको छ भने उसलाई कस्टडीमा लिएर गएर थुन्ने अनि तपाईँको चाहिने गरेर बाँकी सदस्यहरू चाहिँ एउटा लाइनमा लागेर पैसाको चाहिँ वेटिङमा जाने सरकारले चाहिँ जिम्मा लिइसक्यो भन्ने यो खालको प्रवृत्तिले पनि सहकारीभित्र निराशा ल्याएको छ। तसर्थ गर्नुपर्ने कुराहरू सरकारले आफ्ना कुराहरू गर्नुपर्छ तर यस्तो खालको प्रक्रियालाई पहिलो प्राथमिकतामा राखेर हामीले भन्छौँ एकदमै पहिलो प्रायोरिटी एक नम्बरको प्रायोरिटीमा राखेर फर्स्ट ट्र्याकबाट यो चिजको व्यवस्थापन गरेर सहकारी मार्फत नै यो चाहिँ व्यवस्थापन गर्ने हो ल सहकारीका सञ्चालक समिति तिमीहरू आऊ तिमीहरूले कुन मोडालिटीबाट यो पैसा फिर्ता गर्छौ यसको मलाई क्यालेन्डर देऊ भनेर जसरी हिजो विभागले हिजो रजिस्ट्रार कार्यालयले माग्यो तर माग्ने मात्रै काम गरेर भएन नि त त्यो कसरी गइरहेछ किन गइरहेछ किन त्यो फिर्ता हुन सकेको छैन त्यसको वास्तविक समस्या कहाँ हो हिजो चाहिँ तपाईँको लगानी
हुन्छ हुन्छ यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ।
यो बिहान मलाई यो हजुरको अन्तरसंवाद मार्फत सहकारीका समसामयिक विषयभित्र केही कुराहरू राखेर हाम्रा सहकारीका साथीहरूलाई पनि र विशेष गरेर स्थानीय तह प्रदेश र चाहिँ सङ्घीय सरकारको प्रतिनिधित्व गरिरहनु भएको चाहिँ निकायलाई पनि मैले आफ्ना विषयहरू सहकारी
हुन्छ हुन्छ धन्यवाद धन्यवाद
विशेष गरेर हामीले यो विषय समेट्दैछौँ भन्ने सन्देश दिने अवसर दिनुभयो म विशेष गरेर अन्तरसंवाद बाबुराम सर लगायत
आदरणीय श्रोताहरू आजको अन्तरसंवादमा हामीले सहकारी आन्दोलन सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे केन्द्रित भएर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त नमस्कार।